أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين، لأنه إذا لم يجب ما يتوقف عليه الواجب المطلق فإما أن يبقى الواجب على وجوبه أو لا. بات ہماری چل رہی تھی کہ معرفت اللہ واجب ہے استدلالاً، یعنی معرفت اللہ استدلالی ہونی چاہیے. دلیل اس کی یہ دی تھی کیونکہ معرفت اللہ جو ہے وہ بدیہیات میں سے نہیں ہے بلکہ نظری ہے، اور نظری چیز ہمیشہ استدلال سے حاصل ہوتی ہے. بس جب معرفت اللہ واجب ہے تو اس کا جو مقدمہ ہے جو کہ استدلال ہے وہ بھی واجب ہوگا. مقدمۃ الواجب واجب. اب یہاں پر یہ کہنا چاہتے ہیں کہ اگرچہ یہ مطلب استدلال ہمارا تام ہو چکا تھا، کامل ہو چکا تھا. جناب شارح بعض مطالب ایسے بیچ میں لاتے ہیں جن کی اصلا ضرورت نہیں ہوتی، یہ عبارات ان میں سے ہیں. شارح یہ کہ اس کی دلیل لانا چاہتے ہیں کہ اگر بالفرض کوئی آ کر یہ کہہ دے کہ میں معرفت اللہ کو واجب تو مانتا ہوں لیکن استدلال کو واجب نہیں مانتا، کہتے ہیں یہ مطلب درست ہے. شارح استدلال سے ثابت کرتے ہیں کہ یہ مطلب درست نہیں ہے، یعنی نہیں ہو سکتا کہ اگر ایک چیز واجب ہو تو اس کا مقدمہ اس پر واجب نہ ہو. مقدمہ نے حتماً واجب ہونا ہے. جیسے مثال دی تھی، یعنی اگر آپ کو حکم دیا جائے کہ آپ کے لیے چھت پر جانا واجب ہے تو سیڑھی سے استفادہ خود بخود واجب ہو جائے گا. اصل مولا نہ بھی کہے تب بھی انسان کی عقل اس بات کو ترک کرتی ہے بس سیڑھی کا استعمال میرے اوپر واجب ہے. اب کوئی بندہ آ کر یہ کہے کہ نہیں، میں مانتا ہوں کہ چونکہ مولا نے کہہ دیا ہے کہ چھت پر چڑھ جاؤ اور میرے اوپر مولا کے حکم کی تعمیل جو ہے وہ واجب ہے اور چھت پر چڑھنا میرے لیے واجب ہے، لیکن سیڑھی کا استعمال واجب ہے اس کو میں نہیں مانتا. چھت پر چڑھنا واجب ہے لیکن سیڑھی کا استعمال جو ہے وہ واجب نہیں ہے، میں اس کو نہیں مانتا. یہ گویا یوں ہی ہو جائے گا. اب مثلا کوئی بندہ آ کے یہ نہ کہے کہ سیڑھی استعمال کرنا واجب، ضروری نہیں ہے کہ سیڑھی استعمال کرے، ممکن ہے کسی رسی کے ذریعے چڑھ جائے. مثلا بہرحال مراد یہاں پر یہ ہے کہ چھت پر چڑھنے کے لیے کسی وسیلے کا آپ نے استعمال کرنا ہے، درست ہے؟ اس کا معمولی وسیلہ کیا ہے؟ سیڑھی ہے. بات سیڑھی کے اندر نہ کوئی پھنس جائے. مثلا سننے والا بھی ممکن ہے بعض یہ اشکال کریں مثلا نہیں ٹھیک ہے، ایسی بات بھی صحیح ہے اس کی، چھت پہ چڑھنا واجب ہے لیکن سیڑھی استعمال کرنا واجب نہیں ہے. کیوں؟ کیونکہ کوئی اور چیز استعمال کر لے، مطلب رسی کے ذریعے چڑھ جائے، الماری کے ذریعے چڑھ جائے. بات یہ نہیں ہو رہی ہے، بات یہ ہو رہی ہے کہ جب چھت پر چڑھنا واجب ہے، جب چھت پر جانا واجب ہے، جو چیز آپ کو چھت پر لے جا سکتی ہے وہ پھر واجب ہونی چاہیے، چاہے آپ سیڑھی کا استعمال کریں، چاہے آپ رسی کا استعمال کریں، کسی چیز کا بھی استعمال کریں، کیونکہ معمولاً سیڑھی کا استعمال ہوتا ہے. لہٰذا میں وہی مثال آپ کی خدمت میں ذکر کر رہا ہوں. بس ایک بندہ آ کر کہہ دے کہ چھت پر چڑھنا درست ہے، واجب ہے چونکہ مولا نے کہہ دیا ہے، لیکن اس سے آپ سیڑھی پر چڑھنے کا وجوب ثابت کریں، نہیں میں اس بات کو نہیں مانتا. شارح آ کر ثابت کرتے ہیں کہ یہ مسئلہ بھی ہمارا اسی طرح کا ہے. ایک بندہ آ کر کہتا ہے معرفت اللہ واجب ہے، مان گیا ہوں میں کیونکہ آپ نے دلیل عقلی قائم کی، دلیل نقلی قائم کی، مان لیتا ہوں میں کہ معرفت اللہ واجب ہے، لیکن آپ یہ جو کہہ رہے ہو کہ معرفت اللہ تک پہنچنے کا راستہ استدلال ہے، بس استدلال بھی قائم کرنا واجب ہے، استدلالی ہونا چاہیے آپ کی معرفت جو ہے، اس بات کو میں نہیں مانتا. شارح کہتے ہیں نا یہ نہیں ہو سکتا. کیوں؟ فرماتے ہیں اس لیے سوال ہم آپ سے یہ کرتے ہیں کہ یہ جو واجب مطلق تھا، معرفت اللہ واجب مطلق تھا، یعنی ہر حالت میں آپ پر کیا ہے؟ واجب ہے، واجب مطلق ہے، کسی زمانے کی کسی سن کی قید نہیں ہے. یعنی جو بھی انسان بالغ اور رشید ہو جاتا ہے اس کے لیے معرفت خدا واجب ہے، کوئی بھی استثناء اس کے اندر نہیں ہے، کسی بھی زمانے کی کوئی قید نہیں ہے، معرفت اللہ مطلقاً واجب ہے. بس معرفت اللہ واجب مطلق ہے، اس واجب مطلق का वजूब जिस पर मौकूफ है, इसको अंजाम देना जिस पर मौकूफ है, किस पर मौकूफ है, इस्तेदलाल पर, यानी इस्तेदलाल के जरिए आप वाजिब मुतलक को अंजाम दे सकते हैं। अगर आप कहते हैं कि वाजिब मुतलक तो वाजिब रहे लेकिन उसका मुकदमा वाजिब ना रहे, तो हम आपसे पूछते हैं कि अगर इस्तेदलाल का वजूब खत्म हो जाए तो आया मारिफतुल्लाह का वजूब बाकी रहेगा या नहीं रहेगा। अगर आप कहते हैं कि इस्तेदलाल का वजूब चूंकि मैं नहीं मानता, इस्तेदलाल का वाजिब होना खत्म हो गया चूंकि नहीं मान रहा मैं उसको, इस हालत में वाजिब मुतलक का वजूब भी क्या हो जाता है, खत्म हो जाता है। अगर यह माना जाए तो इसका मतलब है वाजिब मुतलक नहीं रहेगा, वाजिब मशरूत बन जाएगा। क्यों? क्योंकि हमने कहा है कि वाजिब खुदावंद मुताल की मारिफत हर हालत में वाजिब है। लेकिन अगर इस बात के कायल हो जाएं कि अगर इस्तेदलाल का वजूब खत्म हो गया तो मारिफतुल्लाह का वजूब भी खत्म हो जाएगा, तो इसका मतलब क्या है? इसका मतलब यह है कि मारिफतुल्लाह का वजूब मशरूत है कि इस्तेदलाल के वजूब को साबित करें, बस मारिफतुल्लाह का वजूब मशरूत हो जाएगा किसके साथ, इस्तेदलाल के वजूब के साथ। बस अगर कोई यह आकर कहता है कि मैं मारिफतुल्लाह, अगर मैं इस्तेदलाल के वजूब को नहीं मानता तो इसका लाजिमा यह निकलता है कि मारिफतुल्लाह का वजूब नहीं रहेगा, तो यह हमारे फर्ज से खारिज है। क्यों फर्ज से खारिज है? क्योंकि हमने उसको वाजिब मुतलक माना हुआ है। मैं दोबारा इसकी थोड़ी तौजीह देता हूं ताकि आपकी बहुत मुश्किल हल हो जाए। असल में मसला यहां से यूं चला था कि मारिफतुल्लाह वाजिब मुतलक है, यानी हर हालत में वाजिब है। जब मारिफतुल्लाह वाजिब हो गया तो हमने कहा कि ये मारिफत जो है वो इस्तिदलाली होनी चाहिए। क्यों? क्योंकि ये नजरी है और जो भी मारिफत नजरी होती है उसको इस्तिदलाल के जरिए कस्ब किया जाता है। बस मारिफतुल्लाह तक पहुंचने के लिए इस्तिदलाल जरूरी है। आप पहले इस्तिदलाल करो फिर मारिफतुल्लाह तक पहुंचो, बस इस्तिदलाल करना वाजिब है। दुरुस्त? अब कोई बंदा आकर कहता है कि मैं इस्तिदलाल के वजूब को कबूल नहीं करता। हम कहते हैं कि अगर तुम इस्तिदलाल के वजूब को कबूल नहीं करते तो आया इस हालत में तुम मारिफतुल्लाह के वजूब को कबूल करते हो या नहीं करते? अगर तुम कहते हो कि मैं इस्तिदलाल के वजूब को कबूल नहीं करता लेकिन मारिफतुल्लाह के वजूब को कबूल करता हूं, तो ये तकलीफ माला युताक होगी। तकलीफ माला युताक कैसे कहते हैं? यानी ऐसी तकलीफ देना कि जो मुकल्लफ की ताकत में ही ना हो, जिसको अंजाम देना मुकल्लफ की कुदरत में ना हो, इसको कहते हैं तकलीफ माला युताक। ऐसी तकलीफ के जिसका अंजाम देना असलन मुकल्लफ की कुदरत के अंदर ही मौजूद नहीं है। तो अगर आप कहते हो कि मैं इस्तिदलाल को तो मानता हूं ना, वजूबे इस्तिदलाल को नहीं मानता लेकिन मारिफतुल्लाह के वजूब को मानता हूं, तो तकलीफ माला युताक। क्यों? क्योंकि उस तक पहुंचने के लिए जो रास्ता था उसको ही तुमने कहा खत्म कर दिया, तो कैसे पहुंचोगे उस तक? यानी जिस रास्ते से आपने मारिफतुल्लाह तक पहुंचना था उस रास्ते को ही खत्म कर दिया तुमने, तो मारिफतुल्लाह तक पहुंच पाओगे? नहीं होगा। खुदा अगर कहेगा मारिफतुल्लाह हासिल करो, तकलीफ माला युताक होगा, क्योंकि मुकल्लफ पहुंच ही नहीं सकता मारिफतुल्लाह तक, क्योंकि रास्ते ही खत्म हो गया। आप कहते हो ये इस्तिदलाल का वजूब जो है साबित ही नहीं। बस अगर इस्तिदलाल का वजूब ना माने लेकिन मारिफतुल्लाह के वजूब को मान ले, तो तकलीफ माला युताक होना लाजिम आएगी। लेकिन अगर वो कहे कि मैं जिस तरीके से इस्तिदलाल के वजूब का कायल नहीं हूं, अब चूंकि इस्तिदलाल का वजूब खत्म हो गया तो मारिफतुल्लाह का वजूब भी क्या हो जाएगा, खत्म हो जाएगा, चूंकि पहुंच नहीं पाएगा मारिफतुल्लाह तक, बस मारिफतुल्लाह का वजूब भी खत्म हो गया। हम कहेंगे कि हमने मारिफतुल्लाह को जो दलील के साथ साबित किया है वो वाजिब मुतलक साबित किया है। दलील अकली जो हमने कायम किया, दलील नकली कायम की है, वो वाजिब मुतलक के ऊपर हमने दलील कायम की थी। वो अदिल्ला साबित कर रही है कि खुदा की मारिफत हासिल है हर हाल में, हर जमाने में, लेकिन आपके इस इस्तिदलाल के मुताबिक मारिफतुल्लाह जो है वो मुकैद हो रही है। किसके साथ? अगर इस्तिदलाल वाजिब है तो मारिफतुल्लाह वाजिब है, अगर इस्तिदलाल वाजिब नहीं है तो मारिफतुल्लाह वाजिब नहीं है। बस ये मुतलक नहीं हो रहा, مطلق تو تب ہوتا کہ جب ہر حالت میں واجب ہوتا، لیکن یہاں پر تو یہ مقید بن رہا ہے اور یہ خلاف فرض ہے. بس جب دونوں صورتیں باطل ہو گئیں نتیجہ یہ نکلا استدلال واجب ہے. نہ ہم وہی کہا استدلال، ہم نے یہ کہا تھا استدلال واجب ہے چونکہ معرفت اللہ واجب ہے. اگلا بندہ آ کے کہتا ہے کہ میں استدلال کو واجب نہیں مانتا، درست؟ ہم نے کہا دو صورتیں بنتی ہیں اس کی، استدلال کو واجب نہیں مانتا، آیا معرفت اللہ واجب ہے یا واجب نہیں ہے؟ وہ کہتا ہے مثلا کہتا ہے کہ استدلال کو واجب نہیں مانتا، معرفت اللہ کے وجوب کو مانتا ہوں. ہم کہتے ہیں تکلیف مالا یوتاف ہے، درست ہے؟ یہ بات ختم ہو گئی. اب دوسری شک آ گئی. دوسری شک یہ ہے، وہ کہتا ہے کہ میں معرفت استدلال کے وجوب کا بھی قائل نہیں ہوں، خدا کے وجوب کا بھی قائل ہے معرفت اللہ کے وجوب کا بھی قائل نہیں ہوں. کس معنی میں؟ یعنی چونکہ استدلال کا وجوب نہیں ہے، بس معرفت اللہ کا وجوب بھی نہیں ہونا چاہیے، کیونکہ معرفت اللہ تک پہنچنے کا راستہ استدلال تھا، استدلال کے وجوب کو میں نے نہیں مانا، بس معرفت اللہ بھی واجب نہیں ہے. تو ہم یہ کہیں گے اس صورت میں معرفت اللہ واجب مقید بن جائے گا. کیسے واجب مقید بنے گا؟ کہ اگر استدلال واجب ہوا تو معرفت اللہ واجب ہے، اور اگر استدلال واجب نہ ہوا تو معرفت اللہ واجب نہیں ہے، بس مقید ہو گیا یہ. حالانکہ ہم نے دلیل عقلی و دلیل نقلی کے ذریعے جو معرفت اللہ کا وجوب ثابت کیا ہے وہ واجب مطلق تھا، وہ کسی زمانے کسی قید کسی چیز کے ساتھ مقید نہیں تھا، وہ واجب مطلق تھا. بس یہ دونوں شکیں باطل ہیں. جب دونوں شکیں باطل ہیں بس استدلال واجب ہے، چونکہ واجب نہ ہونے کی صورت میں دو حالتیں سامنے آئی تھی، دونوں حالتیں باطل ہیں، بس استدلال کا وجوب ثابت ہو جاتا ہے. یہ کہنا چاہتے ہیں یہاں پر دیکھیں، لِأَنَّ مَا لَا يَتِمُّ الْوَاجِبُ الْمُطْلَقُ، یہ ہو گیا تھا، لِأَنَّهُ اِذَا لَمْ يَجِبْ، فرماتے ہیں کہ چونکہ استدلال کے ذریعے ہی واجب مطلق کو ادا کیا جا سکتا ہے، اس لیے استدلال واجب ہے. لِأَنَّهُ اِذَا لَمْ يَجِبْ مَا يَتَوَقَّفْ عَلَيْهِ الْوَاجِبُ الْمُطْلَقُ، کیونکہ وہ چیز کے جس پر واجب مطلق موقوف ہو اگر وہ واجب نہ ہو،
یعنی
استدلال یعنی وہ واجب نہ ہو، فَإِمَّا أَنْ يَبْقَ الْوَاجِبُ عَلَى وُجُوبِ، اب دو صورتیں بنتی ہیں استدلال کے وجوب نہ ہونے کی صورت میں، دو صورتیں بنتی ہیں، یا واجب اپنے وجوب پر باقی ہے او لا، یا اپنے وجوب پر باقی نہیں ہے. ومن الاول، اگر آپ کہیں کہ استدلال کا وجوب تو نہیں ہے لیکن واجب اپنے وجوب پر باقی ہے، یلزم تکلیف و مالا یوتاق، تو تکلیف و مالا یوتاق لازم آئے گا، وہ محال کما سیاتی، ہم بعد میں اس کو بیان کریں گے. ومن الثانی، اگر آپ دوسری صورت مراد لے لیں کہ چونکہ استدلال کا وجوب نہیں ہے پس معرفت اللہ کا وجوب بھی باقی نہیں رہا، یلزم خروج الواجب المطلق عن کونہ واجبا مطلقا، تو لازم یہ آئے گا کہ واجب مطلق ہونے سے خارج ہو جائے. وہو محال ایذن، وہ بھی محال ہے، کیوں؟ چونکہ ہم ادلہ کے ذریعے ثابت کر چکے ہیں کہ یہ واجب مطلق ہے، بس محال ہے. یہ بات ہماری یہاں پر ختم ہو گئی. اب یہاں پر ایک لفظ انہوں نے استعمال کیا تھا، اس کی توضیح دیتے ہیں کہ کیا لفظ استعمال کیا تھا انہوں نے، نظر کا، نظر کا لفظ استعمال کیا تھا، لہذا نظر کی توضیح دیں. نظر کسے کہتے ہیں؟ نظر کی تعریف کرتے ہیں، نظر وہی استدلال ہے تقریباً، فکر، نظر فکر کو کہتے ہیں، اور فکر یعنی وہی استدلال. ہوا ترتیب امور معلومت لتعدی الى امر آخر، یعنی کیا مراد نظر؟ دیکھیں آپ کہتے ہیں میں فکر کر، میں میرے فکر کا نتیجہ ہے یہ مطلب، میں نے نظر کی ہے، دقت کی ہے، تب اس مطلب تک پہنچا ہوں، یہی کہتے ہیں. تو یہ فکر کرنا کیسا ہوتا ہے کہ انسان ایک نتیجے تک پہنچ جائیں؟ اس میں یہ ہوتا ہے کہ جو آپ کے پاس معلومات ذخیرہ ہوتی ہیں ان کو آپ اس طریقے سے ترتیب دیتے ہیں کہ آپ نتیجے تک پہنچ جاتے ہیں. مثلا آپ یہ جاننا چاہتے تھے کہ یہ عالم حادث ہے یا حادث نہیں ہے، آپ کے لیے مجہول ہے کہ عالم حادث ہے یا حادث نہیں ہے، لیکن آپ کے پاس دو قسم کی معلومات موجود ہیں پہلے سے کہ عالم جو ہے وہ متغیر ہے، درست؟ اور آپ کو یہ بھی پتا ہے کہ جو بھی چیز متغیر ہوتی ہے وہ حادث ہوتی ہے. جب یہ دو معلومات آپ نے एक जगह पर इकट्ठी करके खड़ी की, सुगरा कुबरा बनाया उसका, तो फौरन नतीजा जब आएगा आपको खुद बखुद समझ में आ जाएगी, हाँ आलम हादिस है, मुझे पता चल गया इस बारे में। बस नजर क्या है, तरतीब उमूर मालूमत है, वो उमूर के जो पहले से आपको मालूम है उनको तरतीब देना इस तरीके से, लिस्तअदी एला अमरिन आखर के, जो आपको दूसरे अमर तक पहुंचा दे। अरवाजी हुई है, बयान उजाले कहते हैं, हम थोड़ी सी वजात कर देते हैं इसकी। हुआ अन नफ्सा ये तसव्वरुल मतलूबा अव्वलन, सबसे पहले नफ्स मजहूल को तसव्वुर करता है, मसलन क्या आलम हादिस है या नहीं है, इसको तसव्वुर करता है कि आलम की हकीकत क्या है। सुम्मा युहस्सिलुल मुकद्दमात الصالحه للاستدلال عليه, फिर क्या करता है, ऐसे मुकद्दमात को तहसील करता है कि जो मुकद्दमात सलाहियत रखते हैं मतलूब पर इस्तेदलाल कायम करने के लिए, अलैह मतलूब पर इस्तेदलाल कायम करने की सलाहियत रखते हैं। जैसे कि मैंने कहा ऐसे मुकद्दमात लाता है, आपके पास कई मालूमात मौजूद थी लेकिन वो आपके दर्द बखोर नहीं थी, वो आपको फायदा देने वाली नहीं थी, लेकिन ये दो मालूमात आपने आपको फायदा देने वाली थी कि आलम मुतगैर है, क्योंकि हम देखते हैं दिन रात आता है, सुबह शाम आती है, मौसम बदलता है, ठीक है, ये सारी चीजें देखी तो हमें पता है आलम मुतगैर है। ये एक मालूम आपने अपनी उन मालूमात के जखीरे से उठाकर बाहर निकाल दी। एक और मालूमात आपके पास, मालूमात में से एक मालूम था आपके पास कि हर मुतगैर हादिस होता है, दुरुस्त है, उसको भी निकालकर आपने बाहर रख दिया। जब इन दो मालूमात को जुदा किया तो आपने इस्तेदलाल कायम करके अपने मतलूब को पा लिया। सुम्मा युहस्सिलुल मुकद्दमात الصالحه, फिर वो क्या करता है, ऐसे मुकद्दमात को हासिल करता है जो सलाहियत रखते हैं, लिल इस्तेदलाल अलैह, ताकि क्या करें मतलूब पर इस्तेदलाल कायम कर सके। सुम्मा जब वो जुदा कर देता है अपनी मालूमात से, उसको तहसील कर लेता है, सुम्मा युरत्तिबुहा तरतीबन, फिर उनको ऐसी तरतीब देता है कि युअद्दी इलल इल्म बिही, वो मतलूब का इल्म अता कर देते हैं उसको। बर्दाश्त हुई है, ठीक है। अगला मतलब कहते हैं, ये मतलब हमारा खत्म हो गया, वला यजूज मारिफतुल्लाह बितकलीद, खुदावंद मुताल की मारिफत तकलीदी नहीं होनी चाहिए। कहते हैं तकलीद क्या है, व तकलीदो हुवा कबूल कौल गैर मिन दलील, मिन गैर दलील, यानी गैर के कौल को कबूल कर लेना लेकिन उससे दलील का मुतालबा ना करना, इसको कहते हैं तकलीद। आप जब फुरू दीन में तकलीद करते हैं तो यही करते हैं ना, तोजियुल मसाइल को देख कर उस पर अमल करते हैं लेकिन कभी भी आपने उसके बारे में दलील नहीं मांगी, इसको तकलीद कहते हैं। लेकिन यह बात आप ज़हन में रखें, यह बात अकायद में चल रही है कि तकलीद हराम है, फरूआत के अंदर तकलीद जायज है, हमारे पास दलील मौजूद है। और जो बेवकूफ फरूए दीन के अंदर तकलीद को हराम करार देने के लिए कुरान की आयात से इस्तेफादा करते हैं वो गलत करते हैं, क्यों, क्योंकि कुरान की आयात जो तकलीद को हराम करार दे रही हैं वो अकायद के मोरिद में हैं। जितनी भी आयात तकलीद को हराम करार दे रही हैं उनका सियाक व सबाक अकायद है, फरूआत के अंदर तकलीद को जो मकतब तशय जायज समझता है चूंकि उसके पास दलील मौजूद है, इसके ऊपर आइम्मा से रिवायात मौजूद हैं, उकला की अकल मौजूद है, उर्फ की जो है वो रस्म जो है वो मौजूद है, लिहाजा ये जो बात चल रही है तकलीद जायज नहीं है, ये अकायद के अंदर चल रहा है काम। फरूआत के अंदर तकलीद यही माना रखती है कि आपने आलम के कौल को मानना है और दलील आपने तलब नहीं करनी, तकलीद कहते हैं इसको हैं। जैसा कि आप तौजीउल मसाइल में मौजूद मसले के ऊपर अमल करते हैं लेकिन उस मसले की कभी आपने दलील नहीं मांगी, क्योंकि आप दलील मांग भी नहीं सकते क्योंकि आपके अंदर वो इस्तेदाद ही नहीं है कि आप उस दलील को समझ सकें। खूब, ये एक तज़क्कुर था जो आपने खिदमत में अर्ज किया। कहते हैं कि ये जो हमने कहा है कि तकलीद जायज नहीं है खुदा की मारिफत में, क्यों, क्या दलील है आपके पास? कहते एक दलील हम आपको अकली देते हैं और एक आपको नकली दलील देते हैं। अकली दलील क्या है, कहते हैं कि देखें, इसकी ये सूरत हाल बनती है कि अगर आप तकलीद करने लग जाए अकायद में, तो अब अकायद के अंदर आप देखें कितने लोगों के अकायद मुख्तलिफ हैं। कोई खुदा के जिस्म का कायल है, कोई खुदा को जिस्म नहीं मानता, कोई खुदा को काबिले रोयत मानता है कि खुदा देखा जा सकता है, कोई कहता है खुदा को नहीं देखा जा सकता, कोई कहता है कि खुदा जो है वो, हाँ वही तकरीबन ये खुदा के बारे में ये। इसी तरीके से मसलन बाकी भी उसूल दीन के अंदर इस किस्म के मुख्तलिफ नजरिया, कोई कहता है वहदत खुदा वहदत अददी है, कोई कहता है वहदत खुदा जो है वहदत गैर अददी है मसलन, दुरुस्त है। कोई कहता है खुदा की तरफ इशारा किया जा सकता है, कोई कहता है खुदा की तरफ इशारा नहीं किया जा सकता, कोई कहता है असलन खुदा के इस कायनात का कोई खुदा ही नहीं है। अब इतने सारे अकायद मौजूद हैं और मुख्तलिफ माहिर तरीन लोग इन अकायद के कायल हैं, अगर हम फर्ज कर लें कि ये तमाम लोग जो हैं वो इल्म में बराबर हैं, क्योंकि तसावी इल्म में यही मसला पेश आएगा ना, क्योंकि आलम अगर होगा उसी तरफ रुजू करेंगे, फर्ज करते हैं कि किसी मसले में या किसी एतकाद में या खुदी मारफतुल्ला में इल्मी एतबार से मुसावी हो जाएं, लेकिन अकायद तो उनके मुख्तलिफ हैं। अगर आप कहें कि मुकल्लिद तकलीद करे मारफतुल्ला में, तो किसकी तकलीद करे, सबकी तकलीद करे, तो इसका मतलब है जम मुतनाक़िज़ैन लाजिम आएगा, क्योंकि एक खुदा को जिस्म मान रहा है, खुदा को जिस्म नहीं मान रहा है, खुदा को रोयत के काबिल समझ रहा है, एक खुदा को रोयत के काबिल नहीं समझ रहा, सबकी तकलीद करेगा तो जम मुतनाक़िज़ैन होगा, मुहाल है। अगर कहते हैं ना सबकी तकलीद नहीं करनी, बाज़ की तकलीद करनी है, सवाल ये होगा वो बाज़ की तकलीद जो आपने करनी है किसी वजह से करनी है या बगैर वजह के करनी है, यानी आपने जो कहा फर्ज के अलिफ की तकलीद करूंगा लेकिन बे की तकलीद नहीं करूंगा, उससे हम ये पूछेंगे अलिफ की तकलीद क्यों कर रहे हो, वो कहेगा क्योंकि इसके अंदर फलानी खसूसियत मौजूद है। अगर वजह की वजह से कर रहे हो तो वजह वही दलील है, हमारी बात साबित हो जाती है कि तुमने तकलीद की है दलील के जरिए, और दलील तकलीद नहीं होती असल में, पता है। लेकिन अगर आप कहते हो कि ना मैं अलिफ की तकलीद कर रहा हूं बे की नहीं करूंगा, पूछा जाए क्यों कर रहे हो, कह मेरी मर्जी, ना ना मेरी मर्जी, बगैर तरजीह के मेरी मर्जी, मुझे तरजीह का कोई पता नहीं है लेकिन अपनी मर्जी से कर रहा हूं, तरजीह बिला मुरज्जे मुहाल है, फलसफा साबित करता है कि तरजीह बिला मुरज्जे मुहाल है, बगैर वजह के किसी चीज को तरजीह देना मुहाल है, बस साबित हो जाता है कि तकलीद वाजिब ना तकलीद जायज नहीं है, क्योंकि आप तकलीद की जो भी सूरत लेंगे मुश्किल पेश आती है। तकलीद अगर सबकी करें जमे मुतनाफिजान है, तकलीद अगर वजह के जरिए करें तो हमारा मतलब साबित हो जाएगा, तकलीद अगर आप क्या करते हैं बगैर वजह के करते हैं तरजीह बिला मुरज्जे लाजिम आता है, बस तकलीद जायज नहीं है, तकलीद किसी सूरत में जायज नहीं है अकायद के अंदर। देखें अल अव्वल इन्ना मकुलना ज़ालिका, ये जो हमने कहा कि तकलीद जायज नहीं है मारिफतुल्लाह में, लवजहैन, उसकी दो वजह हैं। अल अव्वल इन्नहु इज़ा तसावन नास फिल इल्म, जब इंसान जो है लोग जो है वो इल्म में मुसावी हों, वख्तलफु फिल मुतकदात, लेकिन अपने अकायद में क्या हों मुख्तलिफ हों, फइम्मा अन यअतक़िद अल मुकल्लफ जमीअ मा यअतक़िदूनहु, अब मुकल्लफ क्या जिम्मेदारी है उसकी, आया वो तमाम उन चीजों का एतकाद रखे कि जिसके वो लोग एतकाद रखते हैं, यानी सबकी तकलीद करे, फयल्ज़म इज्तिमाउल मुतनाफियात, तो उसका मतलब है कि जमे मुतनाक़िज़ैन लाजिम आ जाएगा, एक जिस्म का कायल है एक जिस्म का कायल नहीं है, काबिल रोयत को मानता है काबिल रोयत नहीं है, भाई जम हो जाएंगे सारे और ये मुहाल है, नहीं हो सकता। या क्या करे अन यअतक़िद अल मुकल्लफ क्या अविल बाज़ दूना बाज़िन, मैं अलिफ की तो तकलीद करूंगा लेकिन बे की तकलीद नहीं करूंगा। हम पूछते हैं कि ये जो तुम बाज 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 की तकलीद कर रहे हो बाज की तकलीद नहीं कर रहे हो, फइम्मा अन यकूना लिमुरज्जिहैन औला, या तो तुम अलिफ की तकलीद इसलिए कर रहे हो चूंकि तुम्हारे पास कोई वजह मौजूद है या वजह मौजूद नहीं है, फइन कान अल अव्वल, अगर क्या है वजह है आपके पास अलिफ की तकलीद करने की, फल मुरज्जिह हुव दलील, तो इसका मतलब है आप दलील के पीछे चल रहे हो ना तकलीद कर रहे हो, फाइन कान सानी, अगर आप कहते हो मैं अलिफ की तकलीद करता हूं बगैर वजह के अपनी मर्जी से तकलीद कर रहा हूं, फयल जमु तरजीह बिला मुरज्जिहिन, ये तरजीह बिला मुरज्जिह लाजिम आएगी और वो क्या है वह हुआ मुहालुन, वो मुहाल है, بس جب ساری صورتیں باطل ہوگی بس تقلید جائز نہیں ہے، یہ ایک دلیل. والثانی، دوسری دلیل، انہ تعالی ذمت تقلیدا، خود خدا نے تقلید کی مذمت کی ہے. کہاں؟ جب یہ لوگ کہا کرتے تھے قالوا انا وجدنا آباءنا على امۃ، ہم نے اپنے آبا و اجداد کو ایک مکتب پر پایا، وانا على آثارهم مقتدون، اور ہم انہی کی اقتداء کریں گے. خدا ان کی مذمت کر رہا ہے، بابا تم ماں باپ کے پیچھے کیوں چل رہے ہو، خود تو تحقیق کر کے دیکھو تمہارے ماں باپ نے غلطی کی ہے، تم کیوں تو غلطی کر رہے ہو. یہ مذمت ہے اس کے اندر. بس خود خدا بھی کیا کر رہا ہے، تقلید کرنے والوں کی مذمت کر رہا ہے. اور آپ کو ذکر دیا کہ یہ تقلید کی مذمت جو ہے وہ عقائد کے زمرے میں ہو رہی ہے. وحث على النظر والاستدلال بقوله تعالى، اور خود خدا جو ہے انسان کو ابھار رہا ہے کہ تم استدلال کرو، دقت کرو. کہاں؟ مثلا یہ آیت موجود ہے، انتہائی خوبصورت ہے، سورہ احقاف کی آیت ہے، آیت نمبر 4. یوں ہے، میں پوری آیت پڑھتا ہوں قرآن سے. قل ارائیتم ما تدعون من دون اللہ، آیا تم لوگوں نے دیکھا ہے ایسے لوگوں کو کہ جو خدا کے علاوہ کی عبادت کرتے ہیں؟ ارونی ماذا خلقوا من الارض، دکھاؤ ہمیں، مجھے دکھاؤ کہ انہوں نے زمین کیا زمین میں سے خلق کیا، کچھ چیز دکھاؤ کہ انہوں نے فلانی چیز خلق کی ہے. ام لہم شرکن فی السماوات، آیا وہ آسمان کے اندر جو مخلوقات موجود ہیں ان کی خلقت کے اندر شراکت تھی ان کی؟ مجھے بتاؤ، کوئی نمونہ لے کر آؤ. خدا کہہ رہا ہے ایتونی بھی کتاب من قبل ہذا، اس قرآن سے پہلے جو کتاب مقدس موجود تھی اس میں سے دکھاؤ انہوں نے کیا کیا کام کیے ہیں. او اثارت من علم، یا کیا ہے، کوئی علمی دلیل لے کر آ جاؤ. اثارہ کہتے ہیں منقول کو، یعنی آثارا یعنی منقول من علم، یعنی علم سے جو چیز منقول ہے اس کو لے کر آ جاؤ. اگر کتاب سے کوئی چیز نہیں مل رہی ہے، ان کنتم صادقین، اگر تم سچے ہو. بس یہاں پر خداوند متعال لوگوں کی فکر کو ابھار رہا ہے کہ دلیل لے کر آؤ، اگر جس چیز کی بھی تم قائل ہو رہے ہو دلیل لے کر آؤ. بس اعتقادات کے اندر دلیل کا ہونا ضروری ہے، خود خدا اس کے اوپر انسان کو ابھار رہا ہے. قال، چاہ رہا تھا یہ ہمارا متن جو ہے وہ ختم ہو جائے، کل انشاءاللہ اس کو تیزی سے تطبیق کر کے انشاءاللہ فصل اول ہماری اصل بحث جو عقائد کی ہے، توحید کے اس بات میں، خدا کے وجود میں، یہ ہماری شروع ہو جائے گی. اگلی باتیں تھوڑی سی دقت طلب ہیں. آپ دوستان سے گزارش ہے کہ تھوڑا بہت مطالعہ آپ پہلے سے کر کے آئیں گے. فلسفی استدلالات ہیں، چونکہ آپ کو خدمت میں عرض کیا تھا کہ یہ باب ہادی عشر کس دورے کی ہے، کہ جہاں پر علم کلام فلسفی ہو گیا تھا، لہذا اس میں اصطلاحات فلسفی ہیں بعض، اس کو تبیین کی ضرورت ہے، دقت کی توجہ کی ضرورت ہے. لہذا آپ لوگ تھوڑا بہت، آپ کے پاس ترجمے والی کتاب موجود ہے، 15 منٹ 10 منٹ بیٹھ کے تھوڑا بہت خود مطالعہ کریں، سوچیں اس کے اوپر بیٹھ کے، پھر جب یہاں پر مباحثہ ہو اگر بات سمجھ میں آ جائے تو ٹھیک ہے، نہ سمجھ میں آئے تو سوال کیجیے گا. السلام علیکم و رحمۃ اللہ. کیا